नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। चालू आर्थिक वर्षको सात महिनाको तथ्याङ्कले मुलुकको आर्थिक तथ्याङ्कहरू बलिया देखाएको छ। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको तथ्याङ्कले मूल्य वृद्धि नियन्त्रण, विदेशी मुद्रा संचिति, ब्याजदर, भुक्तानी सन्तुलन लगायत तथ्याङ्कहरू झनै सुदृढ देखाएको छ। चालू आर्थिक वर्षको पहिलो महिना 20 खर्ब 41 अर्ब 10 करोड़ बराबर रहेको कुल विदेशी विनिमय संचिति माघ मसान्तमा 23 खर्ब 69 अर्ब 8 करोड़ रूपियाँ पुगेको तथ्याङ्कले देखाएको छ। विदेशी मुद्रा संचिति अहिलेसम्मकै धेरै रहेको छ। सँगै रेमिट्यान्समा पनि वृद्धि भएको छ। हरेक महिना खर्बको रेमिट्यान्स भित्रिएको छ। विदेशी विनिमय संचितमा 30 महिनादेखि कीर्तिमान कायमै छ। डेढ़ वर्ष यता हरेक महिना 1 अर्ब भन्दा बढ़ी रेमिट्यान्स आउने गरेको छ। हालसम्मको विदेशी विनिमय संचिति 14 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। आज हामी जसरी तथ्याङ्कमा आर्थिक सूचकहरू सकारात्मक देखिएको छ, बजारमा पनि यही अवस्था किन देखिँदैन, यी लगायतका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ नेपाल राष्ट्र ब्याङ्कको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्ट। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, नमस्कार। रेडियो नेपालका सम्पूर्ण श्रोताहरूमा पनि प्रातकालीन नमस्कार।
अब यहाँहरूले सार्वजनिक गर्नुभएको यो पछिल्लो सात महिनाको तथ्याङ्क हेर्दा सबै आर्थिक सूचकहरू, मुलुकका आर्थिक सूचकहरू सबल देखिएको छ, तथापि बजारमा त्यो अवस्था देख्न सकिँदैन, यसलाई चाहिँ कसरी हेर्न सकिन्छ?
अर्थतन्त्रका हामीले अहिले सम्पूर्ण परिसूचकहरूलाई, पछिल्लो सात महिनासम्मका परिसूचकहरूलाई के छ यिनीहरूको अवस्था, अर्थतन्त्र कता गइरहेछ भन्ने अध्यावधिक तथ्याङ्क हिजो सार्वजनिक गरिसकेका छौँ। यहाँले पनि अघि भनिसक्नु भएको छ, हामीले अहिले हेर्दा यो मुद्रास्फीति जुन छ, मुद्रास्फीति विगत 2-3 महिनाको तुलनामा उल्लेख्य रूपमा यसमा कमी आएको देखिन्छ। जस्तो अहिले वार्षिक बिन्दुगत मुद्रास्फीति यो माघ महिनाको भन्ने हो भने 4.16% छ, र बीचमा 6%सम्म पनि मुद्रास्फीति पुग्यो मङ्सिर महिनामा। यसमा एउटा महत्त्वपूर्ण विषय मैले यहाँ मार्फत सम्पूर्ण श्रोताहरूलाई पनि वित्तीय साक्षरता अथवा यस्ता तथ्याङ्कका विषयमा जानकारी गराउने उद्देश्यले पनि के राख्नुपर्ने हुन्छ भनेर भन्दा, हाम्रो मुद्रास्फीति पछिल्लो समय घटबढ जुन भइरहेछ यसमा आपूर्ति व्यवस्था र विशेष गरी खाद्यान्न मुद्रास्फीतिको महत्त्वपूर्ण भूमिका छ भन्ने देखिन्छ। असोज महिनामा बाढी पहिरो आयो र त्यसले केही संरचनाहरूमा पनि क्षति पुर्यायो, आपूर्ति व्यवस्थामा व्यवधान उत्पन्न भयो, भारतमा पनि खाद्यान्नसित सम्बन्धित मुद्रास्फीति माथि गयो, र हामी कहाँ पनि बीचमा आएर मङ्सिरमा हेर्दाखेरि खाद्यान्न मुद्रास्फीति 10% हाराहारीमा पुग्यो, र त्यसको परिणामस्वरूप समग्र मूल्य वृद्धि अथवा समग्र जुन मुद्रास्फीति हामीले भनेर भन्छौँ त्यो मुद्रास्फीति 6% पुग्यो, र अहिले मुद्रास्फीति 4% वरिपरि आएको छ। त्यसैले एउटा फन्डामेन्टल के हो त नेपालको अर्थतन्त्रको भनेर भन्दा, खाद्यान्नसित सम्बन्धित मूल्यमा उतार चढाव हुने बित्तिकै त्यसले समग्र मुद्रास्फीतिलाई प्रभावित गर्छ, र अर्थतन्त्रमा विभिन्न सरकारवालाहरूलाई, उपभोक्तालाई, उत्पादकलाई, हरेक वर्गलाई यसले कुनै न कुनै हिसाबबाट प्रभावित बनाइरहेको हुन्छ, र विशेष गरेर आम उपभोक्ताहरूलाई चिन्तित बनाउँछ। त्यसैले अहिले मुद्रास्फीति तुलनात्मक रूपमा नियन्त्रित रहेको अवस्था छ, यो एउटा हाम्रो सबल पक्ष हो। अब दोस्रो पक्ष बाह्य क्षेत्रको विषयमा अघि यहाँले पनि के कुरा राख्नुभयो, अथवा विदेशी विनिमय संचिति, शोधनान्तर स्थिति, चालु खाता बचत, विप्रेषण आप्रवाह, यी सबै तथ्याङ्कमा उल्लेख्य सुधार भएको अवस्था छ, र अहिले हाम्रो मासिक विप्रेषण आप्रवाह पछिल्लो महिनामा अघिल्लो 1-2 महिनामा केही कमी आउँछ कि अथवा वृद्धि दरमा केही कमी आइरहेछ भन्ने हुँदाखेरि माघमा त्यसमा केही सुधार भएको देखिन्छ, र यो विप्रेषण आप्रवाहको पछिल्लो तथ्याङ्कले के देखाउँछ त भनेर भन्दा, जुन दरमा नेपालीहरू अथवा जुन सङ्ख्यामा नेपालीहरू बाहिर गइरहनु भएको थियो त्यो अनुसार चाहिँ विप्रेषण आप्रवाह पनि राम्रो आइरहेछ, र यसले हाम्रो बाह्य क्षेत्र सुदृढ बनाएको छ। 17 अर्ब डलर हाम्रो विदेशी विनिमय संचिति अहिले कायम भएको छ, यो राम्रो अवस्था हो। र अब यहाँनिर महत्त्वपूर्ण विषय के हो त, यहाँले जुन कुरा उठाउन खोज्दै हुनुहुन्थ्यो कि आम उपभोक्तामा अथवा आम सर्वसाधारणमा एक किसिमको अझै आशा जगाउनु पर्ने अवस्था छ, आर्थिक क्रियाकलाप विस्तारलाई अझ बढी टेवा पुर्याउनु पर्ने अवस्था छ भन्ने कुरा, यो विदेशी विनिमय संचिति हाम्रो जुन अहिले उपलब्ध छ यो विदेशी विनिमय संचितिलाई निजी क्षेत्र र सार्वजनिक क्षेत्र दुवैको लगानी प्रवर्धन मार्फत हामीले अहिलेको अवस्थामा थप विकास निर्माणका कामहरू बढाएर, पूर्वाधार निर्माणका कामहरू बढाएर, हामीले एक किसिमको अझ आशा अझ बिजनेस कन्फिडेन्स बढाउन सक्छौँ भन्ने देखिन्छ। यद्यपि पछिल्लो दुई तिन महिनामा जुन किसिमले आयात वृद्धि भएको छ, जुन किसिमले यो रेमिट्यान्स आइरहेको छ, तुलनात्मक रूपमा केही आर्थिक क्रियाकलापहरूमा विस्तार भएको भन्ने देखिएको छ, जस्तो यो कृषि उत्पादन कृषि उपजको प्रशोधनसित सम्बन्धित उद्योगहरूमा कर्जा राम्रो गइरहेको छ, तुलनात्मक रूपमा गत वर्षको सात महिनाको भन्दा यो वर्ष केही कर्जामा विस्तार भएको छ। यो सबै हुँदाहुँदै पनि अहिले उपलब्ध जुन स्रोत साधन छ यो हाम्रा लागि अनुकूल समय छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी रहेको अवस्था, त्यति अन्तर्राष्ट्रिय बजारमा समग्र त्यति धेरै माग नबढेको कारणले गर्दाखेरि पेट्रोलियम पदार्थको मूल्य धेरै बढेको छैन। अन्य उत्पादनका पदार्थहरूको उत्पादनमा लाग्ने फलाम लगायतका अन्य विभिन्न जुन मटेरियलहरू छन् पदार्थहरू छन् तिनीहरूको पनि मूल्य वृद्धि धेरै नभएको अवस्थामा हामीले मुलुकभित्र निजी क्षेत्रले गर्ने दीर्घकालीन लगानी र सरकारले गर्ने दीर्घकालीन लगानी दुवैलाई बढाउन सक्ने राम्रो अवस्था देखिएको छ र त्यसलाई हाम्रो ब्याङ्किङ प्रणालीमा उपलब्ध तरलताले पनि सहज बनाएको छ। अहिले पनि ब्याङ्किङ प्रणालीमा औसतमा हामीले हेर्ने हो भने हरेक दिन जस्तो राष्ट्र ब्याङ्कले 2 खर्बको वरिपरि ब्याङ्किङ प्रणालीबाट तरलता खिचिरहेको अवस्था छ। निजी क्षेत्रमा कर्जा प्रवाह गर्न अथवा निजी क्षेत्रले कर्जा लिन यो सहज र सरल अवस्था छ भन्ने ब्याज दरले पनि देखाइरहेको छ। अहिले कर्जाकै ब्याज दर भन्ने हो भने हामीले विगतमा 13% कर्जाको ब्याज दर पुगेको थियो 2 वर्ष अगाडि भने, अहिले कर्जाको ब्याज दर उल्लेख्य रूपमा घटेर आएको अवस्था छ, 8.5% कर्जाको ब्याज दर आएको छ औसतमा। त्यसैले यसले निजी क्षेत्रलाई कर्जा लगानी बढाउने, निजी क्षेत्रलाई आफ्ना दीर्घकालीन उत्पादनसित सम्बन्धित उद्योगहरूमा लगानी बढाउने अथवा निर्माणसित सम्बन्धित उद्योगहरूमा लगानी बढाउने र सरकारले पनि राष्ट्र ऋण हामीले जुन भनेर भन्छौँ आन्तरिक ऋण परिचालन गरेर लगानी बढाउन सक्ने एउटा राम्रो अवसर यसले दिएको अवस्था छ। अब हाम्रो समस्या कहाँनिर हो त भनेर भन्नुहुन्छ भने विगत 2 वर्ष निजी क्षेत्र र सरकार दुवैको लगानी तुलनात्मक रूपमा कम भएको देखिन्छ। कुल ग्राहस्थ उत्पादनसित हामीले लगानी हेर्ने हो भने विगत 2 वर्षमा कुल ग्राहस्थ उत्पादनसँग लगानीको अनुपात करिब 25% मात्र रहेको छ। त्योभन्दा अघिल्ला वर्षहरूमा त्यो 30%भन्दा माथि रहेको अथवा 30%को वरिपरि रहेको थियो। त्यसैले एउटा महत्त्वपूर्ण जोड अहिलेको के हो त भनेर भन्दा लगानी कसरी बढाउने। अब यसका लागि कतिपय आत्मविश्वासका कुराहरू हुन सक्छन्, कतिपय सरकारी संरचनाहरूमा अझ बढी द्रुततर गतिमा काम गर्ने हामीले कसरी संयन्त्र निर्माण गर्न सक्छौँ, अथवा त्यहाँ कतै समन्वयको अभाव छ कि विभिन्न तहहरूका बिचमा अन्तर मन्त्रालयहरूका बिचमा, त्यसलाई पनि हामीले चाहिँ राम्रोसँग समन्वय गर्न सक्यौँ भने विकास निर्माणका कामहरू गर्न सक्यौँ भने आम मान्छेहरूमा थप उत्साह हामीले जगाउन सक्छौँ। यसले आर्थिक वृद्धि मुख्य कुरो के हो त अघि यहाँले उठाउन खोज्नु भयो मलाई जहाँसम्म लाग्छ भनेर भन्दा आर्थिक वृद्धि अपेक्षित रूपमा हुन सकेको छैन। हो हाम्रो अर्थतन्त्रको उत्पादन सम्भाव्यता हामीले तथ्याङ्कहरूको विश्लेषण गर्दा पनि के देखिन्छ त भनेर भन्दा करिब 5%सम्म हामी सहज रूपमा आर्थिक वृद्धि हासिल गर्न सक्छौँ। विगत 48 वर्षको तथ्याङ्क हामीले औसतमा हेर्ने हो भने वार्षिक रूपमा हाम्रो आर्थिक वृद्धि 4.3% रहेको छ, तर पछिल्ला 2 वर्षको आर्थिक वृद्धि 4%भन्दा पनि तल रह्यो। त्यसैले आम मान्छेहरूमा एक किसिमको जुन चाहिने आर्थिक वृद्धि अथवा आर्थिक क्रियाकलापसित जुन चासो रहेको छ, जुन चिन्ता रहेको छ, त्यसलाई सम्बोधन गर्ने प्राथमिक उपाय भनेको अहिले सरकारी लगानी बढाउने र निजी क्षेत्रले पनि अहिलेको समयको बजारमा उपलब्ध सहज ब्याज दर, ब्याङ्किङ प्रणालीमा उपलब्ध तरलता, यसको उपयोग बढाएर लगानी बढाउने नै हो।
हामी यो विषयमा अझै आउँछौ। अहिले चाहिँ अब साधारण एउटा उपभोक्ताको कुरा गर्दा अब तथ्याङ्कले मुद्रास्फीति नियन्त्रणमा रहेको देखाएको छ, महँगी चाहिँ नियन्त्रणमै छ, त्यति बढ़न सकेको छैन। जसरी उपभोक्ताले बजारमा चाहिँ महँगी बढ़्यो भनेर प्रतिक्रियाहरू दिइरहेका छन् संचार माध्यमहरूमा आउने गरेको छ, त्यो अनुसार चाहिँ तुलनात्मक रूपमा महँगी चाहिँ बढ़ेको छैन, महँगी नियन्त्रणमै छ। र यो नियन्त्रण चाहिँ कति आगामी केही समय रहने देखिन्छ कि यो तथ्याङ्कले चाहिँ कस्तो देखाउँछ महँगी उपभोक्ताको सन्दर्भमा चाहिँ?
मैले 2 विषय यहाँ उठाउन अघि पनि खोजिरहेको थिएँ कि हाम्रो मुद्रास्फीति समग्र बजारमा आम सर्वसाधारणले अनुभूति गर्ने मुद्रास्फीति र तथ्याङ्कमा देखिने मुद्रास्फीतिको बीचमा के फरक किन पनि हुन्छ भनेर भन्नुहुन्छ भने मुद्रास्फीति भन्ने बित्तिकै त्यसका लागि एउटा विधि अप्नाइएको हुन्छ, त्यसका लागि घर परिवारले कुन वस्तुमा कति खर्च गर्नुहुन्छ र त्यसका लागि कति उहाँहरूको खर्च हुन्छ, त्यसको वेट त्यसको भार कति छ उहाँहरूको कुल उपभोगमा अथवा कुल खर्चमा भनेर यसरी भार छुट्याउने काम गरिन्छ। अहिले पछिल्लो समय नेपाल जीवनस्तर सर्वेक्षणलाई मुख्य आधार बनाएर हामीले त्यसको आधारबाट उपभोक्ताहरूले कुन वस्तुमा कति खर्च गर्नुहुन्छ भन्ने सर्वेक्षणको माध्यमबाट एउटा भार निर्धारण गर्यौँ र त्यो भार निर्धारण भइसकेपछि त्यसमा 525 वस्तुहरू छन्। हामीले देशभरिका 87 मार्केट सेन्टर भनेर भन्छौँ, बजार केन्द्र भनेर भन्छौँ, त्यसरी 87 मार्केट सेन्टरबाट योसित सम्बन्धित इन्फर्मेसन तथ्याङ्क लिन्छौँ, हरेक महिनाको मूल्य वृद्धिको तथ्याङ्क लिन्छौँ। अब आम सर्वसाधारणले मानौ तरकारीको मूल्य ठुलो उतार चढाव भइरहेको हुन्छ, 3 महिना अगाडि हेर्नुहुन्छ भने हाम्रो तथ्याङ्कले नै देखाइरहेको छ कि तरकारीको मूल्य वृद्धि मासिक रूपमा हेर्दाखेरि पनि डबल डिजिटमा, अझ वार्षिक बिन्दुगत अघिल्लो वर्षको त्यही महिनासित तुलना गर्दाखेरि हामीले मङ्सिरमा हेऱ्यौँ भने 43% तरकारीको मूल्य वृद्धि देखिन्छ। अहिले पनि हेर्नुहुन्छ भने घिउ तेलको मूल्य वृद्धि गत वर्षको माघ महिनासित तुलना गर्दा यो वर्षको माघ महिनामा 12.8% छ घिउ तेल उपसमूहको मूल्य वृद्धि। त्यसै गरिकन यो दाल गेडागुडी जस्ता यिनीहरूको मूल्य वृद्धि पनि 9% देखिन्छ। चामलहरूको पिठोहरूको यिनीहरूको मूल्य वृद्धि 6% छ। औसतमा हाम्रो 4% भए तापनि अहिले पनि खाद्यान्नसित मुद्रास्फीतिमा केही दबाव छ कि त्यससित सम्बन्धित उप क्षेत्रहरूमा अथवा केही वस्तुहरूमा, तर विगत 2-3 महिना अगाडि माघभन्दा अगाडिको विशेष गरेर जुन किसिमबाट कार्तिकदेखि मुद्रास्फीति असोजदेखि नै माथि गइरहेको थियो, मैले अघि पनि भने जुन बाढी पहिरोले त्यति बेला चाहिने केही संरचनाहरू ध्वस्त बनाएको थियो, आपूर्ति व्यवस्थामा व्यवधान उत्पन्न भएको थियो, भारतमा पनि त्यो चाडपर्वको समय भएकोले खाद्यान्नसित सम्बन्धित मुद्रास्फीति बढेको थियो र त्यसको प्रभाव हामी कहाँ पर्छ। त्यसैले हाम्रो मुद्रास्फीतिको प्रवृत्ति अथवा हाम्रो मुद्रास्फीतिको प्रकृति कस्तो छ त भन्दा एउटा हाम्रो ओपन बोर्डर उल्लेख्य मात्रामा हामीले भारतबाट आयात पनि गर्छौँ र हाम्रो कुल आयातको करिब करिब 2/3 भारतबाटै आयात भइरहने अवस्था छ। दोस्रो भनेको आन्तरिक रूपमा यदि आपूर्ति व्यवस्थामा कुनै व्यवधान उत्पन्न भयो भने तुरन्तै त्यो मूल्य वृद्धिमा त्यसको प्रभाव देखिन्छ। यद्यपि हाम्रो यो आर्थिक वर्षको नेपाल राष्ट्र बैङ्कको अनुमान के हो त, एक किसिमको प्रक्षेपण के हो त भनेर भन्दा मुद्रास्फीति 5% वरिपरि रहन्छ भन्ने छ। त्यसैले यो आर्थिक वर्ष असारसम्म हेर्दाखेरि हामीले औसतमा असारमा पुग्दाखेरि 5% वरिपरि मात्रै मुद्रास्फीति रहन्छ, मुद्रास्फीतिको धेरै चाप पर्दैन भन्ने अनुमान गरेका छौँ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी नेपाल राष्ट्र ब्याङ्कले हिजो सार्वजनिक गरेको मुलुकको चालू आर्थिक वर्षको पछिल्लो तथ्याङ्क र यसले देखाउन खोजेका विषयमा नेपाल राष्ट्र ब्याङ्क आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टसँग कुराकानी गरिरहेका छौं। डाक्टर साहब, अब तथ्याङ्कले दुईवटा सूचकहरूलाई चाहिँ एकदमै राम्रो देखिएको छ, विशेष गरी रेमिट्यान्सको सन्दर्भ र विदेशी विनिमय संचिति चाहिँ ले चाहिँ रेकर्डै कायम गरेको छ। अब यो हिसाबमा भन्यो भने हरेक महिना खर्बको रेमिट्यान्स भित्रने गरेको छ, विदेशी विनिमय संचितमा 30 महिनादेखि कीर्तिमान यो भएको छ। अब एक हिसाबमा भन्दा अब हामीले अघि पनि कुरा गर्यौं, ब्याज दर एकल अंकमा छ, सिंगल डिजिटमा हुँदा पनि लगानी हुन सकेको छैन, लगानी योग्य रकम बैंकमै छ। अब एक हिसाबमा भन्दा रेमिट्यान्स बढ्दै जानु, विदेशी मुद्राको अधिक संचिति हुँदा चाहिँ आइडियल पुँजी यो भएर बस्नु, यसले चाहिँ खासै मुलुकलाई फाइदा हुँदैन भनेर विश्लेषण पनि गरिएको छ। जुन खालका दुई सूचकहरू छन् सकारात्मक देखिएका छन्, यसको प्रभाव चाहिँ कस्तो हुन्छ, किन यसको प्रयोग हुन सकेको छैन, यसलाई विश्लेषण गर्दा कसरी गर्न सकिन्छ?
यसमा एउटा महत्वपूर्ण विषय के हो त भनेर भन्दा निजी क्षेत्र र सरकारी क्षेत्रको लगानी जुन किसिमबाट बढ्नु पर्थ्यो पछिल्ला 2 वर्षमा त्यो किसिमले बढ्न सकेको छैन। जस्तो मैले अघि एउटा तथ्याङ्क के हदसम्म यहाँ समक्ष राखे पनि कि 2 वर्ष अगाडि लगानीको कुल ग्राहक उत्पादनसँगको अनुपात हेर्दाखेरि त्यो 29%, त्योभन्दा अगाडि 30%, यसरी 30%को वरिपरि थियो भने पछिल्ला 2 वर्षमा लगानी, त्यो लगानी भन्ने बित्तिकै समग्र अर्थतन्त्रमा निजी क्षेत्र र सरकारी क्षेत्रको लगानीको कुल ग्राहक उत्पादनसँगको अनुपात गत आर्थिक वर्षमा 24.5% मात्रै रह्यो भने त्योभन्दा अघिल्लो वर्षमा पनि 25% मात्रै थियो र त्यसको रिफ्लेक्सन, त्यसको प्रतिबिम्ब तुरन्तै आर्थिक वृद्धिमा देखिन्छ। त्यसैले पछिल्ला 2 वर्षको आर्थिक वृद्धि पनि न्यून रह्यो, गत आर्थिक वर्षको आर्थिक वृद्धि 3.87% बन्यो, जुन हाम्रो औसत आर्थिक वृद्धि 5 दशकको औसत आर्थिक वृद्धि भन्दा पनि कम हो। अझ त्योभन्दा अघिल्लो आर्थिक वर्ष हाम्रो आर्थिक वृद्धि 2% भन्दा तल अर्थात् 1.95% मात्रै रह्यो र यसको मुख्य कारण भनेको लगानी बढ्न सकेको छैन। विकास निर्माणका कामहरू पूर्वाधारका कामहरूलाई हामीले चाहिने अझ द्रुततर गतिमा अझ शीघ्र त्यसलाई अगाडि बढाउन सक्यौँ भने अहिले उपलब्ध विदेशी विनिमय सञ्चितको उपयोग गर्ने राम्रो बेला छ। मैले यो सन्दर्भमा दुई तिनवटा कुराहरू यहाँ मार्फत के पनि राख्नुपर्ने हुन्छ त भनेर भन्दा अन्तर्राष्ट्रिय वातावरण चाहिँ दुई तिन महिना अगाडि अथवा अन्तर्राष्ट्रिय मुद्रा कोषले अक्टोबरमा जुन किसिमले प्रोजेक्सन गरिरहेको थियो त्योभन्दा अहिले फरक ढङ्गले गइरहेको छ। जस्तो 2025 विश्वको आर्थिक वृद्धि दर 3.3% हुन्छ भन्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको जुन आकलन अथवा प्रक्षेपण थियो त्यसमा अब केही परिवर्तन हुन सक्छ। जस्तो संसारको आर्थिक वृद्धिमा एउटा महत्त्वपूर्ण भूमिका खेलिरहेको संयुक्त राज्य अमेरिकाले पछिल्ला समय आफ्ना नीतिहरूमा परिवर्तन गरिरहेको छ, विशेष गरिकन ट्रेडसित सम्बन्धित, भन्सारसित सम्बन्धित जुन नीति उसले परिवर्तन गरिरहेको छ त्यसको परिणामस्वरूप संयुक्त राज्य अमेरिकालाई ग्लोबल इन्जिन अफ ग्रोथ भनेर भनिन्छ, संसारको आर्थिक वृद्धिको एउटा महत्त्वपूर्ण आधार अथवा त्यसको इन्जिन भनेर भनिन्छ। भने संयुक्त राज्य अमेरिका आफै रिसेसनमा पो जाने हो कि अथवा केही आर्थिक वृद्धि त्यहाँ खुम्चिने हो कि त्यहाँ मुद्रास्फीति स्वाभाविक रूपमा जुन किसिमबाट ट्यारफ लगाइरहेको छ भन्सार अरू मुलुकबाट आउने जस्तो क्यानाडा र मेक्सिकोबाट आउने वस्तुमा 25% भन्सार भन्ने घोषणा गरिसकेको छ, त्यसै गरिकन चिनबाट आउने वस्तुमा भन्सार बढाइएको छ, अरू मुलुकबाट आउने वस्तुमा पनि भन्सार बढाइएको छ। त्यसको परिणामस्वरूप अमेरिका स्ट्यागफ्लेसन भनेर भनिन्छ, मूल्य वृद्धि उच्च हुने आर्थिक वृद्धि न्यून हुने अवस्थामा गयो भने त्यसको असर संसारका अरू मुलुकहरूमा पनि पर्ने हुन्छ। र त्यो अवस्थामा हाम्रा जस्ता साना मुलुकहरूलाई वैदेशिक सहायता परिचालन गर्न स्वाभाविक रूपमा हामी क्यापिटल स्केयर्स कन्ट्री हौँ अथवा पुँजी दुर्लभ मुलुक हौँ, हामीसँग पर्याप्त पुँजी छैन, हामीसित भएको श्रम शक्ति बाहिर गइरहेछ र त्यो श्रम शक्तिले मुलुकभित्र रेमिट्यान्स पठाइरहेछ, रेमिट्यान्स भेटिरहेछ र त्यो विदेशी विनिमय सञ्चितमा देखिरहेछ भने हामी पुँजी दुर्लभ मुलुक हौँ। अन्तर्राष्ट्रिय अहिले जगतमा ग्लोबल अर्डर जुन भनिरहेछ, विश्व व्यवस्था जुन छ त्यो परिवर्तनतिर गइरहेछ। जस्तो संयुक्त राज्य अमेरिकाले विदेशमा पठाउने एड कटौती गरिरहेछ, आफ्नो मुलुकभित्र नै उहाँहरू चाहिने अहिले आफ्नो सरकारी संरचना पुनर्संरचना गर्ने कर्मचारी कटौती गर्नेमा हुनुहुन्छ। बेलायत जस्तो मुलुकले पछिल्लो समय आफ्नो रक्षा बजेट बढाइरहेछ र करिब करिब उसले विदेशमा जुन किसिमबाट फरेन एडको रूपमा पठाउँथ्यो अरू मुलुकहरूलाई ऋण सहयोग अझ ऋणभन्दा पनि अनुदान दिन्थ्यो त्यसमा पनि 40% कटौती गर्ने भनिरहेछ। फ्रान्सले 1/3 बढी अनुदान कटौती गर्ने भनिसकेको छ, जर्मनी अनुदान कटौती गर्ने बाटोमा गइरहेछ। त यसको प्रत्यक्ष असर हाम्रा जस्ता साना मुलुकहरूलाई पनि पर्ने हुन्छ। वैदेशिक सहायता परिचालनमा यो यसको प्रभाव देखिन्छ। त्यो हुँदाखेरि हामीसित भोलिका दिनमा रिसोर्स अथवा हामीसित स्रोत साधन खर्च गर्ने निजी क्षेत्रका लागि पनि स्रोत साधन कम उपलब्ध हुने, सरकारका लागि पनि स्रोत साधन कम उपलब्ध हुने अवस्था आइदिन्छ। त्यसो भएर अहिले मैले अघि यहाँले उठाउनु भएकै विषयमा टेकेर भन्दैछु कि उपलब्ध विदेशी विनिमय सञ्चितलाई हामीले विकास निर्माणमा उपयोग गर्न सक्यौँ भने चाँडोभन्दा चाँडो त्यसले प्रतिफल पनि दिन्छ, आर्थिक वृद्धिलाई पनि सहयोग पुर्याउँछ। एउटा कुरा सँगसँगै हामीले विचार गर्नुपर्ने, असाध्य सावधानीपूर्वक हेर्नुपर्ने के हो त भन्दा नेपालको अर्थतन्त्र यस्तो छैन कि हामीसित यो अनन्त कालसम्म अहिले भएको विदेशी विनिमय सञ्चित उपलब्ध हुन्छ भन्ने होइन। 3 महिना अगाडि राष्ट्र बैङ्कले हरेक दिन जस्तो औसतमा बजारबाट तानेको तरलता 350 अर्ब हुन्थ्यो अथवा 3.5 खर्बको वरिपरि हामीले तरलता प्रशोधन गरिरहेका हुन्थ्यौँ। हरेक दिन जस्तो बैङ्कमा बढी पैसा भयो भनेर राष्ट्र बैङ्कले त्यसलाई तानिरह हुन्थ्यो, त्यो तानेर हामीले निक्षेपको ब्याज दर 3% भन्दा तल नआउन दिइरह पनि छौँ। त्यहाँ अर्को एउटा त्यसको ठुलो इम्प्लिकेसन पनि छ, त्यसको ठुलो प्रभाव पनि छ भने अहिले त्यसरी बजारबाट तानिएको तरलता 2 खर्बको वरिपरि आएको छ। त यसले सिधा के देखाउँछ त भनेर भन्दा आयात बढ्ने बित्तिकै र विगतमा रेमिट्यान्सको वृद्धि दरमा पनि केही कमी आयो। दोहोरो अङ्कमा वृद्धि भएको रेमिट्यान्स कार्तिकदेखि बिस्तारै तल आइरहेको थियो, यो महिना माघमा केही सुधार देखिएको छ। त त्यो हुने बित्तिकै ब्याङ्किङ प्रणालीको तरलता पनि भोलि प्रशोधन हुन सक्छ, घट्न सक्छ। त्यसै गरेर विदेशी विनिमय सञ्चित पनि क्रमिक रूपमा हाम्रो आयात बढ्ने बित्तिकै घट्न सक्छ र त्यति बेला दीर्घकालीन रूपमा पुँजी निर्माणका लागि, राष्ट्र निर्माणका लागि, विकास निर्माणका लागि हामीले पूर्वाधारमा गर्नुपर्ने लगानीका लागि पनि उल्लेख्य रूपमा विदेशी विनिमय सञ्चित उपलब्ध नहुन सक्छ। त्यसैले अहिले हामीले अन्तर्राष्ट्रिय परिस्थिति ग्लोबल अर्डर जुन किसिमबाट चेन्ज हुने डिरेक्सनमा गइरहेछ त्योबाट समयमै हामीले सावधानी अप्नाएर अहिले उपलब्ध स्रोत साधनलाई विकास निर्माणका कामहरू गर्ने, हाम्रा उत्पादनका प्राथमिकताका क्षेत्रहरू जस्तो हामीले निरन्तर भनिरहेछौँ कृषि, ऊर्जा, साना तथा मझौला उद्योग, पर्यटन क्षेत्र सँगसँगै लाभ लिन सक्ने अवसर पनि छ। हाम्रा दुईवटा छिमेकी मुलुकहरू ठुला जनसङ्ख्या भएका, ठुलो भूगोल भएका, उनीहरू एक किसिमले ग्रो गरिरहेछन्, उनीहरूको आर्थिक वृद्धि एक किसिमले गइरहेछ र उनीहरूमा कन्फिडेन्स देखिन्छ। चीन र भारतमा पछिल्लो समय विश्व व्यवस्थामा आइरहेको परिवर्तन हुँदाहुँदै पनि जुन किसिमको कन्फिडेन्स देखिरहेछ ती मुलुकहरूमा आफूलाई चाहिने हामी आफ्नो किसिमबाट नयाँ डिरेक्सनमा लान सक्छौँ भन्ने उनीहरूमा देखिरहेछ र अन्तर्राष्ट्रिय समुदायले पनि त्यो किसिमको अपेक्षा गरिरहेछ। ग्लोबल साउथको कुरो आइरहेछ, त्यसै गरिकन ब्राजिल रसिया लगायतका इन्डिया लगायतका कन्ट्रीहरूको जुन समूह छ ब्रिक्स छ यिनीहरूले के नयाँ बाटो लिन्छन् कि भन्ने छ। त यो किसिमले विश्व अर्को नयाँ व्यवस्थामा गइरहेको अथवा भोलि ध्रुवीकरण हुने जुन सम्भावना छ त्यो सम्भावनाको बेलामा पनि हामीले कसरी लाभ लिने, आन्तरिक रूपमा हाम्रो अर्थतन्त्रलाई सुदृढ बनाउने, मुख्य रूपमा हाम्रा इनर्जी सिक्युरिटी अथवा चाहिने ऊर्जाको आयातलाई हामीले कसरी घटाउने र आन्तरिक रूपमा ऊर्जा सुरक्षालाई कसरी प्रत्याभूत गर्ने, खाद्यान्न सुरक्षालाई कसरी प्रत्याभूत गर्ने। यो वर्षको सात महिनाको तथ्याङ्क हेऱ्यौँ भने खाद्यान्नको आयात मात्रै करिब करिब 20% वरिपरि देखिन्छ। 988 अर्बको कुल वस्तु आयातमा हाम्रो 2 खर्बको वरिपरि खाद्यान्नको आयात भएको छ। त्यसैले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय परिस्थिति यदि प्रतिकूल भयो, थप जटिल भयो भने पनि हामीले खाद्य सुरक्षा ऊर्जा सुरक्षाका कुराहरूलाई उच्च प्राथमिकतामा राख्ने, यो आज 1 वर्ष 6 महिनाको मात्रै कुरो नभएर अलिकति लामो समयको 4-5 वर्ष 10 वर्षमा मुलुक कता लाने अथवा अन्तर्राष्ट्रिय परिस्थिति विभिन्न कोणबाट परिवर्तन हुन सक्छ। अमेरिकाले अहिले ट्यारफ बढाइरहेछ अरू मुलुकहरूमा, त्यसको असर साउथ एसियामा के पर्न सक्छ, हाम्रो मुलुकमा के पर्न सक्छ, यो किसिमले पनि विश्लेषण गरेर हामी गयौँ भने अहिले उपलब्ध तरलताका कुराहरू, अहिले उपलब्ध ब्याज दरका कुराहरू केही समयका सहजता हुन्, भोलि यसमा फेरि अर्को चुनौती आउन सक्छ, यो सहजता उपलब्ध नहुन सक्छ। यसलाई रणनीतिक रूपमा आज पनि निजी क्षेत्रले उत्पादनसित सम्बन्धित क्षेत्रमा आफ्नो लगानी बढाउने, ब्याज दर ब्याङ्कसित उहाँहरूले चाहिने बार्गेनिङ गर्दा ब्याज दर स्थिर ब्याज दरको अवधारणामा जाने, जस्तो अहिले मैले अघि भने कि औषधमा कर्जाको ब्याज दर 8.5% आएको छ, त्यो भनेको के हो त भनेर भन्दा ब्याङ्कबाट कर्जा लिने मान्छेहरूले 8%, 9%, 10% जति लिनुहुन्छ, यदि साँच्चीकै उत्पादनका क्षेत्रमा लगानी गर्ने हो भने त्यसलाई ल 5 वर्षका लागि 10 वर्षका लागि यो स्थिर ब्याज दरको अवधारणामा जानुपर्छ भनेर ब्याङ्कसित निगोसिएट गर्नुपर्ने हुन्छ। राज्यले पनि अहिले उपलब्ध तरलताको उपयोग गरेर ऋण हामीले परिचालन गरेर आन्तरिक ऋण परिचालन गरेर पूर्वाधार निर्माणमा काम गर्ने, यो गऱ्यौँ भने विद्यमान विदेशी विनिमय सञ्चित धेरै भयो भन्ने प्रश्न धेरै लामो समय स्वाभाविक रूपमा जाँदैन र अब दीर्घकालीन रूपमा हामीले के गर्ने, अन्तर्राष्ट्रिय परिस्थिति जुन किसिमले परिवर्तन भइरहेछ यो परिस्थिति परिवर्तन भइरहेको अवस्थामा पनि कसरी आफूलाई उभ्याउने भन्ने विषयमा आर्थिक कुटनीतिदेखि लिएर आन्तरिक अर्थव्यवस्थाका विभिन्न क्षेत्रहरूको परिचालन प्रवर्धन र व्यवस्थापनलाई हामीले उच्च प्राथमिकतामा राख्नुपर्ने देख्छु मैले।
अब अर्कोतर्फ सरकारी खर्च र आमदानीमा सुधार हुन सकेको छैन जसले गर्दा चाहिँ अर्थतन्त्रले जसरी गति लिनुपर्ने हो त्यो अनुसार लिन नसकिरहेको विश्लेषण गर्न गरिएको छ। अब यो सरकारी खर्च र आमदानीमा चाहिँ सुधार ल्याउन भइरहेका प्रयास र उपायहरू चाहिँ के होलान्?
अहिले सरकारले पछिल्लो समय जुन किसिमले राजस्व परिचालन बढाइरहेको छ, सरकारले केही खर्च गर्ने कुराहरू अगाडि बढाइरहेछ, जस्तो पश्चिम नेपालमा लामो समयदेखि 2 वर्षदेखि भूकम्प पीडितहरू, जस्तो डोटी बजाङको कुरो गर्नुहुन्छ भने त 2 वर्ष भइसक्यो, गत वर्ष जाजरकोटमा आएको भूकम्पबाट प्रभावितहरूको पुनर्निर्माणका कुराहरू, त्यहाँको चाहिँ पुनरुत्थानका कुराहरू, यी कुराहरू हुन सकेका थिएनन्, तर अहिले पछिल्लो समय त्यसमा सरकारले चासो दिएको देखिन्छ, यो राम्रो पक्ष हो। यसले के हुन्छ त भनेर भन्दा सरकारको खर्च पनि बढाउँछ, त्यहाँका मान्छेहरूमा पनि सेवा सुविधा पुग्छ, निर्माण पनि हुन थाल्छ, मान्छेहरूमा उत्साह पनि जाग्न थाल्छ। निर्माणको काम हुने बित्तिकै विगत 2 वर्ष हाम्रो संकुचनमा रहेका आर्थिक वृद्धि नै नकारात्मक रहेको निर्माण क्षेत्र र उत्पादन क्षेत्र, म्यानुफ्याक्चरिङ र कन्स्ट्रक्सन क्षेत्र, अब यस किसिमका हामीले पुनर्निर्माणका कामहरू, यो विषय मैले पहिलेदेखि पनि धेरै ठाउँमा राखिरहेको विषय हो कि पुनर्निर्माणको कामहरूलाई हामीले प्राथमिकतामा राख्ने बित्तिकै अर्थतन्त्रमा नयाँ ढङ्गले गति आउँछ भन्ने। त्यसैले अहिले एउटा महत्त्वपूर्ण अवसर कहाँनिर हो त भन्दा अघि हामीले विदेशी विनिमय सञ्चित ब्याज दर लगायतका कुराहरू जुन गऱ्यौँ त्यो सँगसँगै यो भूकम्पबाट प्रभावित परिवारहरूको राहत, पुनर्निर्माण र मुख्य रूपमा त्यहाँको पुनर्निर्माणको कामलाई अगाडि बढाउनु पर्ने हुन्छ। हामीले 2072 भूकम्पपछि तुरन्तै पुनर्निर्माणलाई अगाडि बढायौँ र त्यसले मान्छेहरूमा पनि सेवा सुविधा, राहत, कन्फिडेन्स, यी सबै कुराहरू विस्तार भयो र सेवा सुविधा पुग्यो र आर्थिक वृद्धि पनि त्यति बेला राम्रो बाटोमा हिँड्यो, 7%भन्दा माथि हिँड्यो। त्यसै गरेर हामीले अहिले पनि जस्तो जाजरकोटमा मलाई जानकारी भएसम्म तथ्याङ्क कुनै समय सम्झेसम्म 60,000 घर चाहिँ त्यति बेला भूकम्पको कारणले प्रभावित भएका हुन्। डोटीमा भूकम्पबाट प्रभावित भए बझाङमा प्रभावित भए र ती मान्छेहरूको घर निर्माणका लागि हामीले अहिले उच्च प्राथमिकता दिन सक्यौँ पाँच सात महिनामा भने पनि त्यसले उत्पादनको क्षेत्रलाई त्यसले निर्माणको क्षेत्रलाई पनि गति दिन्छ। त्यसै गरिकन ठुला पूर्वाधार निर्माणका कामहरूलाई ठुला बाटाहरू निर्माणका कामहरूलाई केही पछिल्ला समयमा राम्रो प्राथमिकताका साथ काम भइरहेछ भन्ने समाचार हामीले सुनिरहेछौँ र त्यसलाई अझ बढी हामीले स्पिड अप गर्ने त्यसलाई अझ प्राथमिकता दिने हो भने सरकारको खर्च पुँजीगत खर्च बढ्न थाल्छ त्यसले आर्थिक वृद्धिलाई सहयोग एकातिर पुर्याउँछ भने पछिल्लो समय राजस्व प्रशासन राजस्वको विषय के हो त भन्दा भन्दा एकातिर सरकारको ट्याक्स बेस कसरी बढाउने करका आधारहरू कसरी बढाउने आगामी बजेटमा त्यसको अभ्यास स्वाभाविक रूपमा त्यसका लागि केही होमवर्क पनि भइरहेछ सरकारले आफ्नो तरिकाले काम गरिरहेछ करका दरहरूमा कहाँ पुनर्संरचना गर्ने र कर प्रशासनलाई कसरी वैज्ञानिक र व्यवस्थित बनाउन सकिन्छ।
हस् डाक्टर साहब आजका लागि हामीसँग समय यति नै रह्यो कुराकानीमा सहभागी भइदिनु भयो यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं नेपाल राष्ट्र ब्याङ्कका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्ट। नेपाल राष्ट्र ब्याङ्कले हिजो सार्वजनिक गरेको सात महिनाको पछिल्लो आर्थिक तथ्याङ्कहरू र यसले उठाउन खोजेका विषयमा हामीले उहाँसँग कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।